आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बुझ्नै नसकिने मेरो जिन्दगी, जुनै नसकिने मेरो जिन्दगी हो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह। प्रभु येशु ख्रीष्टको मधुर र सामर्थ्य नाममा श्रोता आशा गर्दछु तपाईहरूले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू सिकिरहनु भएको छ र यसले तपाईहरूको आत्मिक जीवनलाई पनि निकै नै फाइदा तुल्याइरहेको छ। तपाईहरूको प्रतिक्रिया तपाईहरूका सुझावहरूको हामी प्रतीक्षामा रहनेछौ। प्रभुले तपाईहरूको जीवनमा धेरै धेरै आशिष दिनु भएको होस्। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी पहिलो इतिहास 28 अध्याय र 29 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। पहिलो इतिहासको यो अन्तिम दुई अध्यायमा दाऊदले इसरायलका सबै अगुवाहरूलाई जम्मा भेला गराउँछन्। यो महान सभा हो अनि यो उसको एक अन्तिम सभा हो, किनभने तिनी आफ्नो जीवनको अन्ततिर आइसकेका छन्। तिनीसँग इसरायलीहरूको निम्ति र सुलेमानको निम्ति सन्देश र अर्थी निर्देशनहरू छ अनि दाऊदले यो गर्ने काम बुद्धिमान काम हो। आउनुहोस् पहिलो इतिहास 28 अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, दाऊदले यरूशलेममा इसरायलका सबै अधिकारीहरू, कुल कुलमाथिका अधिकृतहरू, राजाको सेवामा लाग्ने दल दलमाथिका सेनापतिहरू, हजार र सयका सेनापतिहरू अनि राजा र तिनका छोराहरूका सबै सम्पत्ति र गाई गोरुको जिम्मा लिने अधिकारीहरू, महलका अधिकृतहरू, योग्य योग्य पुरूषहरू र सबै वीर वीर योद्धाहरू भेला गरे। दुई पदमा तब खडा भएर दाउद राजाले भने, हे मेरो दाज्यू भाइ र प्रजा हो, मेरा कुरा सुन। परमप्रभुको करारको सन्दुकको निम्ति एउटा विश्राम स्थान, हाम्रो परमेश्वरको पौदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ अनि मैले त्यो गर्नलाई तयार पनि गरे। अनि तीन पदमा भन्छन्, तर परमेश्वरले मलाई यसो भन्नुभयो, मेरो नाउँको सम्मानको निम्ति तैले भवन बनाउने छैनस्, किनभने त लडाई गर्ने मानिस होस् र तैले रक्तपात गरेको छस। दाउद पटक पटक यो तथ्यको खुलाम रूपले प्रस्ताव गर्छन्, स्वीकार गर्छन् कि तिनी युद्धका मानिस, रक्तपात गर्ने मानिस भएकोले गर्दा मन्दिर निर्माण गर्न परमेश्वरले तिनलाई अनुमति दिनु भएन। पाँच पदमा भनिएको छ, मेरा सबै छोराहरू मध्ये, किनभने परमप्रभुले मलाई धेरै छोराहरू दिनुभएको छ, इसरायलमाथि परमप्रभुको राज्यको सिंहासनमा बस्न उहाँले सुलेमानलाई चुन्नु भएको छ। दाऊदले यो स्पष्ट पार्दछन् कि परमेश्वरले सुलेमानलाई चुन्नुभयो र राजा बनाउनुभयो। यस तथ्यबाट हामी थाहा पाउँछौ कि सुलेमान दाउदको चुनावका राजा चाहिँ थिएनन्, तर परमेश्वर स्वयंको। अनि छ पदमा भनिएको छ, उहाँले मलाई यसो भन्नुभयो, तेरो छोरा सुलेमानले नै मेरो भवन र मेरो चोकहरू बनाउनेछ, किनकि मैले त्यसलाई मेरो छोरा हुन चुनेको छु र म त्यसका पिता हुनेछु। मित्र, दाउदको जीवनमा र हृदयमा कुनै उत्कट लालसा र चाहना छ भने त्यो थियो परमेश्वरको मन्दिर निर्माण गर्नु बस। अनि त्यसको निम्ति प्राय सबै कुरा पहिले नै तिनले तयारी पारिसकेका थिए, तर अहिले तिनीद्वारा यो मन्दिर निर्माण हुन असम्भव भएकोले गर्दा मन्दिर बनाउने अभिभारा दाउदले आफ्नो छोरा सुलेमानलाई दिए र यसको निर्माणको निम्ति दाउदले सुलेमानलाई उत्साह दिए। अहिले दाउद सुलेमानलाई ढाँचा रूपरेखा दिन्छन्। एघारदेखि तेह्र पदमा भनिएको छ, तब दाउदले आफ्ना छोरा सुलेमानलाई मन्दिरको दलान र त्यसका घर भण्डार कौशी भित्री कोठाहरू र प्रायश्चित गर्ने ठाउँका नक्सा दिए। आत्माले तिनको मनमा राख्नुभएका सबै कुरा अनुसार तिनले परमप्रभुको मन्दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र अर्पण गरिएका भेटी राख्ने भण्डारहरूको निम्ति नक्साहरू दिए। तेह्र पदमा लेवी र पुजारीहरूका दलदलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्ति निर्देशनहरू तिनलाई दिए। मित्र, जसरी भेट हुने पालको लागि पवित्र वासस्थानको लागि मूसालाई नक्सा रूपरेखा दिइएको थियो, त्यसरी नै मन्दिर निर्माणको निम्ति सम्पूर्ण रूपरेखा वा ढाँचाको नक्साको दाउदलाई परमेश्वरले दिनुभयो, सुलेमानलाई होइन। अनि चौध र पन्ध्र पदमा भनिएको छ, विभिन्न सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका निम्ति सुनका तौल र सबै चाँदीका भाँडाहरूको निम्ति चाँदीका तौल तिनले तोकिदिए। तिनले सुनका सामदान
र तिनका दियाहरूका निम्ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्ति चाहिँदो तौल तोकिदिए। मित्र, मन्दिर निर्माणको निम्ति थुप्रै खर्च आउने थियो। यो कुराको मनमा राखौं कि दाउले यी सबै परमेश्वरको आदर गर्नको निम्ति गरे। 19 पदमा भनिएको छ, दाउदले भने यी सबै परमप्रभुकै हातले बनाएको नक्सा हो र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनु भएको छ। यो अति नै उल्लेखनीय र महत्वपूर्ण हो। यो मन्दिरको रूपरेखा या नक्सा परमेश्वरबाट आएको थियो, जस्तो कि भेटु नेपाल वा पवित्र वासस्थानको नक्सा रूपरेखा उहाँले दिनुभएको थियो। मित्र, परमेश्वरले मन्दिरको रूपरेखा र नक्सा दिनुभयो र परमेश्वरले यसको निर्माण हुने स्थानको पनि अर्थात ओर्नानको खलाको चुन्नुभयो। परमेश्वरले दाउदलाई प्रेरणा र उत्साह दिनुभयो, तर यसको वास्तविक निर्माण कार्यमा आफ्नो हात लगाउन अनुमति दिनुभएन। 20 पदमा भनिएको छ, दाउदले आफ्ना छोरा सुलेमानलाई यसो पनि भने, बलिया र आँटिला हो र यो काम गर, न डराओ र निरुत्साहित नहो, किनकि परमप्रभु परमेश्वर मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुन्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ। 21 पदमा भनिएको छ, परमप्रभुको मन्दिरका सबै सेवा गर्न पुजारी र लेबीका दलदलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कार्यकारको सहायता तिमीलाई मिल्नेछ, अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्। देख्नुभयो, दाउले मन्दिरमा आवश्यक पर्ने सबै कुरा जुटाए, जम्मा गरिदिए। सरसमान, पुजारी, लेबीहरू, कारीगर, अफिसरहरू, काम गर्ने सबै सुलेमानले गर्नुपर्ने काम नै दाउदले उसको निम्ति स्थापित गरेको योजनाहरूलाई र आज्ञाहरूलाई पछ्याउनु पर्ने थियो, कार्यान्वयन गर्नुपर्ने थियो, बस त्यति मात्र। त्यसपछि हामी 29 अध्यायतिर पनि लाग्नेछौ। यहाँ हामी देख्छौ दाउदले इसरायलीहरूलाई अर्ती दिन्छन्। यहाँ हामी दृश्य मन्दिरबाट राज्यतिर गएको वा सरेको देख्छौ। यद्यपि उसको यो जीवनको अन्ततिर आफ्नो मनमा यो कुरा थियो कि राज्यको केन्द्र मन्दिर हुनेछ, यो दाउदको आफ्ना जनताहरूलाई अन्तिम सन्देश हो। तपाईँले यादै होला कि याकुब आफ्नो मृत्यु सयमा आफ्ना सारा छोराहरूलाई बोलाए। जब मोसा पनि आफ्नो जीवनको अन्ततिर आइपुगे, तिनीसँग सबै 12 कुलहरूको लागि सन्देश थियो। अहिले दाउदसँग आफ्नो मानिसहरूको निम्ति सन्देश छ। जब तिनी आफ्नो जीवनको अन्ततिर आउँदछन्, पहिलो इतिहास 29 अध्यायको 1 पदमा भनिएको छ, त्यसपछि राजा दाउदले सारा समुदायलाई भने, मेरो छोरा सुलेमान कलिलै उमेरका सुलेमानलाई नै परमेश्वरले चुन्नु भएको छ। यो काम महान छ, किनकि यो भवन मानिसको निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो। जब दाउदले भन्छन् कि सुलेमान कलिलो उमेरका छन्, यसको मतलब हो तिनी अनुभवी परिपक्व छैन। वृद्ध दाउद अनुभवी थिए। अनि 2 र 3 पदमा भनिएको छ, मेरा सबै बले भ्याएसम्म मैले मेरा परमेश्वरका मन्दिरको लागि सुनका कामको निम्ति सुन, चाँदीका कामको निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम, काठको निम्ति काठ र मणिघरको निम्ति आनिक्स, फिरोजा, विभिन्न रंगका पत्थरहरू र सबै किसिमका दामी दामी ढुङ्गाहरू प्रशस्त गरी तयार पारिराखेको छु। त्यसबाहेक मेरा परमेश्वरको मन्दिरप्रति मलाई ज्यादा भक्ति भएको हुनाले मेरा परमेश्वरको मन्दिरको निम्ति म मेरो आफ्नो निजी भण्डारबाट सुन र चाँदी दिँदैछु। यो चाहिँ यस पवित्र मन्दिरको निम्ति मैले जम्मा गरेका सबै थोक बाहेक हो। दाउद भन्छन्, मेरो बलले भ्याएसम्म मैले मेरो भवनको लागि प्राय सबै कुरा तयार पारिसकेको छु। ओ, दाउदसँग परमेश्वरप्रति कस्तो प्रेम र आदर थियो। उसले आफ्ना भण्डारको कुरा पनि प्रभुको निम्ति दिन अति नै धेरै उत्सुक थिए, राजी थिए। 5 पदमा भनिएको छ, 5 पदमा, सुनका कामको निम्ति र चाँदीको कामको निम्ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ, को राजी छ? दाउदले नमूना वा उदाहरणको सबैको अगाडि प्रस्तुत गर्छन्। उसले आफ्ना भण्डारबाट पनि पर्याप्त कुराहरू दिएका थिए। त्यसपछि उसले आफ्ना जनताहरूमाथि चुनौती राख्छन्, चुनौती दिन्छन् तिनीहरूलाई। छदेखि आठ पदमा भनिएको छ, तब घराना घरानाका नायकहरू, इसरायलका कुलहरूका अधिकृतहरू, हजार सयका सेनापतिहरू र राजाको सेवाको जिम्मामा रहेका अधिकारीहरूले राज खुशीसित परमप्रभुको मन्दिरका कामको निम्ति 170 टन 80 किलोग्राम सुन, 340 टन चाँदी, 600 टन काँसो र 3,500 टन फलाम दिए। त्यसबाहेक जजसका दामी दामी रत्नहरू थिए तिनीहरूले ती गिर्सोनी यहियलको जिम्मामा परमप्रभुको मन्दिरमा भण्डारको निम्ति दिए। मानिसहरूले उद्धारचितले दिए अनि तिनीहरूले बडो हर्ष र आनन्दसित दिए। नौ पदमा भनिएको छ, मानिसहरूले आफ्ना अगुवाहरूले यसरी राजी खुशीसित दिएका आनन्द मनाए, दिएकोमा आनन्द मनाए, किनकि तिनीहरूले आफ्ना हृदयको भक्ति साथ परमप्रभुको निम्ति राजी खुशीसित ती दिएका थिए। दाउद राजा पनि साह्रै आनन्दित भए। मित्र, मन्दिर निर्माणको निम्ति मानिसहरूले यति धेरै उद्धारचित हर्ष र उल्लाससहित दिएको देख्दा दाउद अति नै धेरै खुशी भए। हामी जुन कुरा प्रभुलाई र प्रभुको सेवाको निम्ति दिन्छौ मित्र, हामीले त्यो बडो उद्धारचितले हर्षले राजी खुशीले दिनुपर्छ। यदि हाम्रो दिने काममा यसले हाम्रो मनलाई चोट पुर्याउँछ भने नदिनुहोस्। परमेश्वर तपाईँले उहाँलाई तब मात्र दिनुभएको चाहनुहुन्छ जब यसले तपाईँको जीवनमा र हृदयमा आनन्द र हर्ष ल्याउँछ। उद्धारचितले बिना दुःख नमानिकन देऊ भनी पाउलले भने, त्यही नै यहाँ इसरायलीहरू गरिरहेका छन् अनि यो महान हर्ष उल्लासको समय थियो। दश पदमा भनिएको छ, ताउले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे, हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईँको प्रशंसा होस्। 11 पदमा, हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्गीय र पृथ्वीमा भएका सबै कुरा तपाईँकै हुन्। हे परमप्रभु, राज्य तपाईँकै हो अनि सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। के यी शब्दहरू तपाईँलाई प्रचलित सुनाइ पर्दछ? तपाईँलाई यादै होला जब चेलाहरूले प्रभु येशूलाई कसरी प्रार्थना गर्नु प्रभु सुसिकाउनु होस् भनी विन्ती गरे। उहाँले तिनीहरूलाई आदर्श प्रथान, आदर्श प्रार्थना दिनुभयो। उहाँले तिनीहरूलाई यहाँ पछाडि दाउदको यो प्रार्थनामा लानुभयो, तपाईँको राज्य आओस् नै दाउदको हृदयमा थियो। यी वचनहरू सरलता र संक्षिप्तता हुन् र यी वचनहरूले शताब्दी शताब्दीदेखि आशाहरू र आकांक्षाहरू भेला गर्दछ, जम्मा गर्दछ। यो शास्त्रमा अनि निश्चय नै पुरानो नियममा एक महान प्रार्थना हो। यो प्रार्थनामा सम्पूर्ण व्यापक प्रतापी ऐश्वर्यपूर्ण र स्तुति प्रशंसा र धन्यवादले भरिएको छ। यसले सम्पूर्ण मानव गुण योग्यताको परित्याग गर्दछ र परमेश्वरमाथि मानव निर्भरता र भरोसाको घोषणा गर्दछ। यसले आफै स्वयंको आत्मदीनता, पश्चाताप र समर्पणताको प्रकट गर्दछ। यसले स्वीकार गर्दछ कि सबै परमेश्वरकै हुन्। दाउले थाहा पाए कि राज्य परमेश्वरकै हो अनि प्रभु येशूले पनि यही नै आफ्ना चेलाहरूलाई सिकाउनु भयो। राज्यको सम्बन्धमा शास्त्रीय विचार धारणा दुवै अनन्तकालीन राज्य र अस्थायी राज्य हो। यो विश्वव्यापी राज्य र स्थानीय राज्य हो। आमतौरमा बताउँदा यो पृथ्वीमाथि स्वर्गीयको शासन हो। जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो, उहाँले तिनलाई प्रभुत्व वा अधिकार दिनुभयो। अहिले उहाँको राज्यको तात्पर्य के हो त? यो पृथ्वीमाथि स्वर्गीयको शासन, यो पृथ्वीको पुनः प्राप्तिको लागि प्रार्थना हो, अर्थात परमेश्वरको शासन वा प्रभुत्व मुनि यसलाई पुनः ल्याउने प्रार्थना हो। म आशा गर्दछु तपाईँ सोच्नुहुन्न कि आज परमेश्वर पृथ्वीमा शासन गरिरहनु भएको छ। यदि उहाँले शासन गरिरहनु भएको भए त्यहाँ न आँसुहरू निरुत्साहीहरू हुन्थे, न युद्ध नै। मित्र, यो परमेश्वरको राज्यको लागि हामीले प्रार्थना गर्नुपर्छ। यो खालि परमेश्वरको तरिकामा मात्र आउनेछ, यो ईश्वरीय कूटनैतिक शिष्टाचारद्वारा आउनेछ। मानिसले यहाँ यो पृथ्वीमा राज्य बनाउन सक्ने छैन, खालि प्रभु येशूले मात्र यो राज्यको स्थापना गर्न सक्नुहुन्छ। दाउद आफ्नो प्रार्थनामा भन्छन्, राज्य तपाईँकै हुन् अनि यो प्रार्थना प्रत्येक विश्वासीहरूको निम्ति हुनुपर्छ। दाऊद यहाँ पृथ्वीमा राज्यको आगमनको प्रतीक्षा गरिरहेका थिए। त्यो महिमित दिन हुनेछ। अगाडि 14 पदमा भनिएको छ, तर म को हुँ अनि मेरो प्रजा को हुन् कि हामी उद्धार चितले यसरी दिन सक्छौ? सबै कुरा तपाईँबाटै आउँछन् र तपाईँकै दानबाट हामी तपाईँलाई दिदछौ। मित्र, धेरै चाखलाग्दो कुरा यो छ कि तपाईँ परमेश्वरलाई केही कुरा दिन सक्नुहुन्न, किनभने यो पहिलो स्थानमा उहाँकै हुन्। तर जब तपाईँ दिनुहुन्छ, उहाँ तपाईँलाई आशिष दिनुहुन्छ। आज हामी कोही विश्वासीहरू एकदम सधैँ अभावमा हुनको कारण, कुनै पनि पेसामा र कुरामा आशिषको अनुभव गर्न नसकेको कारण यो हो कि हामी परमेश्वरसँग उद्धार चित्त छैनौ। मित्र, जब हामीले आफ्नो हृदयहरू उहाँलाई खोलिदिन्छौ, तब मात्र परमेश्वर हामीलाई आशिष दिन सक्नुहुन्छ। 16 पदमा भनिएको छ, हे परमप्रभु हाम्रो परमेश्वर, तपाईँको पवित्र नाउँका सम्मानको निम्ति भवन बनाउन हामीले जम्मा गरेका यी सबै धन सम्पत्ति तपाईँबाट नै आउँछन् र यी सबै तपाईँकै हुन्। ओ मित्र, यो कुराको थाहा पाउन आज हामी धेरै विश्वासीहरूको कति धेरै आवश्यकताको कुरा छ। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ कि सुलेमान सिंहासनमा चढ्छन्। अहिले इसरायलका मानिसहरूले परमेश्वरलाई उद्धार चितले पर्याप्त कुराहरू दिएर स्तुति प्रशंसा गरे। त्यसपछि परमेश्वरलाई बलिदानहरू चढाए। त्यसपछि सुलेमानलाई राजा बनाउँछन्। 22-23 पदमा भनिएको छ, त्यसरी ठूलो आनन्दसित परमप्रभुको सामु तिनीहरूले त्यस दिन खानपान गरे। त्यसपछि तिनीहरूले दोस्रो खेप दाउदका छोरा सुलेमान राजालाई स्वीकार गरे र परमप्रभुको सामु तिनलाई राजा र साधुकलाई चाहिँ पुजारी अभिषेक गरे। यसपछि निम्न पदहरूमा हामी देख्छौ दाउदको देहान्त हुन्छ। 26-28 पदमा भनिएको छ, यसैको छोरा दाउदले सारा इसरायलमाथि राज्य गरेका थिए र तिनले इसरायलमाथि 40 वर्ष राज्य गरे। हेब्रोनमा 7 वर्ष र यरुसलेममा 33 वर्ष तिनले राज्य गरे। तिनी धन सम्पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्ध अवस्थामा मरे। तिनी पछि तिनका छोरा सुलेमान राजा भए। यो नै रेकर्ड परमेश्वरले दिनुभएको छ। परमेश्वर तपाईँले यो कुरा थाहा पाएको चाहनुहुन्छ कि उहाँ वास्तवमा दाउदको बारेमा कस्तो महसुस गर्नुहुन्छ, फिल गर्नुहुन्छ। सम्भवत तपाईँ दाउदलाई मन नपराउनु होला, तर परमेश्वर उसलाई अति नै धेरै औधी हृदयदेखि नै मन पराउनुहुन्छ। म यस कुरामा खुसी छु कि दाउदको थुप्रै कमजोरीहरूको बावजुद परमेश्वरले उसलाई प्रेम गर्नुभयो, किनभने दाउद पनि हामी जस्तै मानव थिए। यसले मलाई उत्साह दिन्छ, यो फुच्चे प्रचारक पनि मानव हुन्। अनि मैले यो कुरा थाहा पाएको छु कि परमेश्वरले मसँग अति नै कृपालु दयालु भावमा व्यवहार गर्नुभएको छ, जस्तो उहाँले दाउदसँग व्यवहार गर्नुभयो। परमप्रभु असल भला हुनुहुन्छ। तपाईँ र म आज उहाँको निम्ति मन्दिर बनाउन सक्दैनौ, तर हामी उहाँलाई हाम्रो शरीरहरूको मन्दिर अर्पण गर्न सक्छौ। के आज हामी हाम्रो शरीर रूपी मन्दिरलाई उहाँको निम्ति अर्पण गर्न तयारी छौ? प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Hallelujah, this is the one, hallelujah.
श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। त्यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।